हुन्छ, हामी सुरु गर्नेछौँ। हामी आत्मिकी युद्ध, आत्मिकी लडाइँ सम्बन्धी कुरा एफएसीको पत्रबाट जो हेरिरहेछौँ, आज हामीले परिवारको बारेमा, परमेश्वरको यो एउटा छ नि अर्डर भन्ने थाहा छ तपाईँलाई, रोल छ नि, हरेक व्यक्तिहरूको फरक फरक रोल हुन्छ नि, त्यो परमेश्वरको अर्डर। अर्डर भनेको एउटा चाहिँ हुकुम भयो, अर्को चाहिँ त्यो पद्धति जस्तो क्या स्टेप्सहरू। वास्तवमा परिवारमा हाम्रो भूमिकाहरू फरक छन्। अनि कतिचोटि कति मान्छेहरूलाई चर्चहरूमा यो कुरा सुन्न मन छैन, किनभने हामीले परमेश्वरको हृदय र पवित्र आत्माको जुन अगुवाई अनुसारको वचनलाई हेर्ने सिकेको छैन। त्यसले गर्दाखेरि एफिसी 5:21 तलतिर गयो भनेदेखि कतिजना मान्छेहरूले चाहिँ छुट्टै छुट्टै प्रकारले त्यसलाई उल्था गर्न चाहन्छ। मैले अस्तिको हप्ता नि तपाईँलाई मैले भनेको थिएँ, पटक पटक एफिसी 5:21 भन्छ मान्छेले, त्यहाँबाट तलतिर चाहिँ जाँदै जाँदैन, 5:21 सिद्धाउँछ, किनभने 21 त्यो एक अर्काप्रतिको अधीनता भन्छ। तर त्यसको सन्दर्भ नहेरेर क्या, एकअर्काप्रतिको अधीनता भनेको चाहिँ आफ्नो आफ्नो भूमिकामा एकअर्काको अधीनमा परमेश्वरको इच्छा गर्ने कुरा हो। यो भूमिका भनेको चाहिँ सबभन्दा ठुलो कुरा के छ भनेदेखि, कसैमाथि राज्य गर्ने अधिकार डिक्टेटर हामीलाई बना छैन, पतिले श्रीमतीमाथि राज्य गर्ने होइन, श्रीमती पतिको नोकर होइन, तर परिवारमा एउटा परमेश्वरले एउटा व्यवस्थित गरेर आफ्नो आफ्नो जिम्मा दिनुभएको छ। अनि वास्तवमा त्यहाँनिर परिवार कसरी परमेश्वरको वचन अनुसार र धार्मिकता अनुसार चल्छ भन्ने कुरामा परमेश्वरको वचनमा एउटा निर्दिष्ट निर्देशन शिक्षा छ। तपाईँलाई म भन्छु, पश्चिमी देशले योभन्दा करिब करिब 60-70-80 वर्ष पहिलादेखि त्यो बाइबलीय शिक्षालाई अलिअलि मोड्दै गयो, चर्चबाटै सुरु भयो, उनीहरूले बाइबलको कुरालाई अलिअलि मोड्दै मोड्दै, सबभन्दा मुख्य कुरा एकदम राम्रो लाग्छ तपाईँलाई म भन्छु, अभियन्ता मानव अधिकारवादी वुमेन इम्पावरमेन्ट, यो सबै अहिले यहाँ त अमेरिकामा त कस्तो कस्तो हुँदा हुँदा जेन्डर इम्पावरमेन्ट त्यहाँ पुग्यो अहिले चाहिँ। सुरुमा त वुमेन इम्पावरबाट सुरु भयो, अब कतिवटा देशहरूमा त वास्तवमा वुमेनहरूलाई धेरै शोषण गरेका छ, त्यो पनि हो होइन, कति थिचोमिचो पनि छ। तर कुरा के हुँदो रहेछ भने, त्यो एउटा कुराको विषयमा कुरा गरेपछि सबैलाई त्यो इन्ट्रेस्ट लाग्छ, शैतानले यसरी प्रयोग गरिदिन्छ कि त्यो राम्रो विषयलाई ल्याएर ठ्याक्कै परमेश्वरको विरुद्ध अर्कै ठाउँ पुऱ्याइदिएछ। अब त्यसको बारेमा आज उल्था गर्ने त मलाई टाइम छैन, तर अमेरिकामा यति विकृति छ अहिले त, यस्तो भइरहेछ कि आइमाई भन्नु पनि नहुने, स्वास्नी मान्छे भनेको के हो भनेपछि उनीहरूले स्वास्नी मान्छे र लोग्ने मान्छे भन्ने नै हुँदैन, त्यो जुन जन्मिँदाखेरि जो आफ्नो आफ्नो चिनारी लिएर आउँछ त्यो पनि होइन। अमेरिकाको अहिलेको हाम्रो जो गभर्मेन्टमा छ उनीहरूको मेजोरिटी मान्छेहरूको विचार थियो, त्यसले गर्दाखेरि यहाँको त तपाईँलाई मन छ, इतिहास रिराइट हुँदैछ, शिक्षाहरू रिराइट हुँदैछ। भनाइको मतलब के हुँदैछ, यहाँ क्रिटिकल एजुकेसन भनेर ओक थ्योरी भन्छ, तपाईँलाई अब त्यो सबै कुरा अहिले म बताउनु भ्याउँदिनँ के, तर मलाई थाहा छ अमेरिकामा जे जे हुँदैछ तपाईँलाई त्यहाँ बसेर थाहा हुँदैन, किनभने त्यहाँका मै हुँ भन्ने क्रिस्चियन आत्मिकी क्रिस्चियनहरूले यो अमेरिकाको खत्तम परमेश्वर विरोधी मान्छेहरूलाई लाइक गरेर आउँछ, प्रशंसा गरेर आउँछ, त्यही उनीहरूलाई थाहै छैन कि यसको के हुँदैछ यहाँ। अब यहाँ क्रिस्चियनकै सम्बन्धमा, यहाँको चर्चकै सम्बन्धमा तपाईँलाई म प्रस्पेरिटी गस्पलको बारेमा भन्छु, झट्ट हेर्दाखेरि राम्रो लाग्छ, तर थाहा छ कतिजना क्रिस्चियन एकदम रियल क्रिस्चियनहरूले त्यसलाई झुटा शिक्षा भन्छ, किन भन्छ, बाइबलमा जानुपर्छ। त हामीलाई त्यति ड्रास्टिकली कसैको विरोध गर्न मन लाग्दैन, गर्न जरुरी पनि छैन, तर एउटा पोइन्ट चाहिँ जरुर छ, बाइबलमा हामी जानुपर्छ, गहिरेर हामी आफैले बुझ्नुपर्छ के हो, किन यो ठिक छ, किन यो बेखिटी, जसले जे जे हावामा दौड्यो हो त्यो त्यतातिर कुद्नु हुँदैन, किनभने तपाईँ र म आफ्नो जिम्मा आफै लिनुपर्छ, किनभने तपाईँले जुन चाहिँ पक्षमा जानुहुन्छ नि तपाईँ त्यही पक्षमा नाम लेखाउनुहुन्छ नि, त पछाडि अनन्तमा त्यसले फरक पार्नेवाला छ नि त, तपाईँले नाम लेखाएको कुरा चाहिँ परमेश्वरको स्वीकार्य छैन भनेदेखि त खत्तम भयो नि त. त्यो कसरी थाहा हुने? हामीले बाइबलमा जानु पर्यो नि. एभ्री पर्सन हेज अ बाइबल. मार्टिन लुथरले एउटा कुरा परिवर्तन ल्याएकै के हो भने हामी बाइबलमा जानु पर्थ्यो. पहिला पहिला के छ, पापमोचन पत्र. अहिले पनि कतिवटा क्याथलिकहरूको पाप गर्यो भनेदेखि पृष्ठकोमा गएर एउटा यस्तो कोठा हुन्छ अनि एउटा सानो पल हुन्छ अनि कसले कता भनेर थाहा हुँदैन, उतापट्टिबाट त्यो पृष्ठले देख्दैन अनि उसले क्षमा माग्ने. अनि अहिले पनि छ. मार्टिन लुथरले त्यो कुराको अन्त गर्यो. परमेश्वरसँग क्षमा माग्ने सिधै हामी जान सक्छौँ. त्यो कुरा बुझ्नुहुन्छ? तर अब उनीहरू जसले त्यो विश्वास गरेर अहिलेसम्म गरिरहेछ उनीहरूलाई त्यो ठिक लाग्छ. त्यसैले यहाँ विचार के छ भनेदेखि, अब आज हामीले परिवारको बारेमा सिक्न गइरहेछौँ, तर महत्त्वपूर्ण कुरा छ. तपाईँलाई म भन्छु, नेपालमा मात्रै होइन, हरेक देशहरूमा जहाँ एकदमै ठुलो के भन्छ त्यसलाई सतावट र एकदमै खेदो आउँछ नि, त्यहाँ चाहिँ आगोले खारेको जस्तो क्रिस्चियनहरू बाइबलमा विश्वास गर्ने मात्रै रहन्छ क्या. त्यही कारण चिनमा चाहिँ क्रिस्चियनहरू पक्का बढी छ, पक्का क्रिस्चियनहरू अहिले पनि. अझै अहिलेको यो चिनको सरकारले चाहिँ क्रिस्चियनहरूलाई एकदम सतावट ल्याएर जम्मै अन्डरग्राउन्ड छ. अनि मान्छेहरूले भन्छ चिनमा चाहिँ अन्तभन्दा बढी क्रिस्चियन छ. तर पक्का ज्यान दिएर, तपाईँलाई थाहा छ हाम्रो साथी सिङ्गापुरको पास्टर लियोङ, उसले यो हाउस चर्च मुभमेन्ट भनेर इन्डियामा सुरु गरेको केही वर्ष भयो. अनि उनको इन्डियामा हाउस चर्च 70 चर्चहरू सुरु गरेको छ. इन्डियामा 70 चर्चहरू हाउस चर्च. अनि कतिजना स्टाफहरू छ, धेरै पैसा पनि दिँदैन, तर वर्षको $60,000 त्यसको बजेट छ त्यो उनले गरेको काम. तपाईँलाई थाहा छ उनको श्रीमती, उनी हाम्रो नेपालमा पनि आएर कतिचोटि बसेको होइन सिकाएको, तर उनीहरू इन्डिया गएर आउँथे. उनीहरू दुईजना भएर सुरु गरेको 6-7 अगाडि मात्रै हो त्यो हाउस चर्चको कुरा. अनि उनीहरूको बजेट 60,000 त्यो पैसा कहाँबाट आउँछ थाहा छ? सङ्घाईको चर्चबाट आउँछ, चिनको चर्चबाट. सबै अमेरिकाबाट होइन, सिङ्गापुरबाट होइन, सङ्घाईमा. कसले विश्वास गर्छ चाइनाको मान्छेहरू क्रिस्चियनहरूले इन्डियाको क्रिस्चियनको कामलाई चाहिँ 60,000 भने कति लाख रुपियाँ हुन्छ वर्षको? एमेजिङ होइन, इट्स रियल, इट ह्यापनिङ. किन थाहा छ? किन? दे हेभ गड. तपाईँमा जब परमेश्वर हुनुहुन्छ नि, तपाईँको जीवन अर्कै हुन्छ. तपाईँलाई थाहा हुन्छ, अचम्मको कुरा हुन थाल्छ. वी गेट एक्साइटेड. यो समस्या हो, किन हामी त संसारको मान्छे जस्तै क्रिस्चियन छौँ क्या भने, मतलब हामीले सिकाएको अनि जम्मै क्रिस्चियनहरूले जे जे गरे, एक प्रकारले हामी हृदयदेखि सम्मिलित होइन बाहिरबाट क्या. अनि मैले भन्छु संसारभरि बाहिरबाट क्रिस्चियन धेरै छ, अमेरिकामा त यति धेरै छ, तर 60-70% नै होला अमेरिकाको क्रिस्चियनहरू नयाँ जन्म पाएको छैन उनीहरूले. मेरो त ती मान्छेहरूसँग धेरैचोटि म डिस्कस पनि गरेको छु पहिले पहिला, किनभने म त कट्टर खालको मान्छे हो. अनि पछि पछि मैले डिस्कस गर्नु छोडेँ, तैपनि कुरा पऱ्यो भने मेरो आफ्नो विचार चाहिँ नभनिकन छोडिदिनँ म. एकचोटि एउटा चर्चमा बाइबल स्टडी, यो सन्डे स्कुल भन्छ उनीहरूको, चर्च सुरु हुन अगाडि सबै सन्डे स्कुलमा जान्छ. त्यहाँ पास्टर पनि थियो अनि एउटा केटाकेटीको चाहिँ बे हुने रहेछ क्या, यो अलि लिबरल चर्च हो. अनि त्यो केटीले चाहिँ के अनुरोध गर्यो भने नि, त्यो बेमा चाहिँ केटा केटीलाई केटाको करङबाट बनाएको भनेर नभनिदियोस्, किनभने त्यो त तलब हो. अनि त्यो एनिवे त्यहाँ के थियो भनेदेखि, उनीहरूको चाहिँ अब यो पनि संसारकैबाट आएको हो क्या, त्यो वुमेन इम्पावरमेन्टबाट चाहिँ यो 1960s एउटा थियोरी बनेछ क्या, त्यसलाई इगालिटेरियन थियोरी भन्छ. तपाईँले गुगलमा गएर इगालिटेरियन के हो तपाईँ आजकल त कति छ, तर एउटा समस्या के छ भने नि, गुगलले तपाईँलाई समस्या पनि दिन सक्छ, किनभने त्यही ठाउँमा गलत कुरा पनि घुसारेर पठाएको छ. तपाईँलाई सही कुरा थाहा भएन भने चाहिँ तपाईँ फेरि गलतमा जानुहुन्छ. त्यसैले यो इन्टरनेटको प्रचारक, इन्टरनेटको मेसेज पढ्ने बानी छ भने, तपाईँसँग आफैसँग फिल्टर छैन, तपाईँ आफै परमेश्वरको वचन जान्नु हुँदैन भने चाहिँ एउटा खतरनाकको कुरा हो. किनभने के गर्दै हुनुहुन्छ थाहै हुँदैन. उसले कतिवटा कुरा राम्रो भन्छ, 10 एउटा चाहिँ खत्तम भन्छ, तपाईँलाई तुरुन्तै खाल्टामा हालेर आउँछ. अनि त्यहाँनिर मैले चाहिँ त्यसपछि उनीहरूलाई सिद्धिसकेपछि मैले के भने, मैले चाहिँ हेर्नुहोस्, हामी जहाँबाट म आएको, मैले जहाँ शिक्षा दिन्छु, हामी चाहिँ बाइबललाई परमेश्वरको वचन भन्छौँ, त्यहाँ एउटा पनि मिस्टेक छैन, अनि त्यही अनुसार हामीले जिउनुपर्छ। मैले त्यही भन्दै, अनि पास्टरलाई लाज भयो, उसले भने हामी यति खराब चाहिँ छैनौँ जस्तो आज देखा पऱ्यो भनेर उसले त्यति भनेपछि। भनेको मतलब तपाईँ क्या कल्पना गर्नुहुन्छ त तपाईँलाई यो किन सम्झाइरहेको छु? किन परमेश्वरको वचन तपाईँ र मैले बुझ्नु एकदम महत्त्वपूर्ण छ। एनिवे म धेरै बाहिर बाहिर गइरहेको छु, लेट मी गेट इन्टु द टपिक्स। आजको विषयमा हामी जाउँ, महत्त्वपूर्ण छ। तपाईँहरूलाई म फेरि पनि उत्साह के दिन्छु भने मैले जे कुरा गर्दैछु ठ्याक्कै नबुझ्ला, ठ्याक्कै तपाईँलाई सायद सहमति पनि नहोला कहिलेकाहीँ, किनभने तपाईँ मैले जे भन्दैछु मेरो धेरै ब्याकग्राउन्ड हुन्छ, मलाई धेरै अध्ययन हुन्छ, धेरै पोइन्ट हुन्छ, होइन? मैले भनेको कुरा तपाईँले बुझिया हुँदैन भने मेरो पोइन्ट पनि थाहा छैन नि। त्यस कहिलेकाहीँ प्रश्न हुनु ठिकै हो, तर सोध्नुपर्छ त्यस कारणले, होइन? तर म जे तपाईँलाई भन्छु बाइबलबाट जे सत्य छ त्यो कुरो भन्न प्रयास गर्छु, होइन? त्यस कारणले हामी आत्मिकी युद्ध विश्वास युद्धको कुरा गर्दै गर्दा विश्वासमा विजयी जीवनको विचार गर्दाखेरि, विश्वासमा विजयी जीवन, अनि अस्ति नै हामीले पार्टिसिपेसन एफिसीको पुस्तक भनेको थियौँ, अहिले जति पनि हामीले सिकिरहेको छौँ द्याट्स द पार्टिसिपेसन। एफिसीको पुस्तकको दुई अध्यायमा नै के छ भनेदेखि हामी चाहिँ पार्टिसिपेट ख्रिस्टको विजयमा, किनभने ख्रिस्टसँगै जी उठाइएर बौरी उठाइएर हामी माथि येसुसँगै स्वर्गमा बसालिएका छौँ आत्मिक रूपमा, हाम्रो लोकेसन त्यहाँ हो। त्यही कारणले त्यहाँ हुने मान्छेको पोइन्ट अफ भ्यू भनेको चाहिँ विचार चाहिँ त्यो बाइबलीय र येसुको इच्छाअनुसारको पवित्र आत्माको नियन्त्रणमा हुन्छ क्या, द्याट्स अ क्रिस्चियनिटी। अनि हरेक दिन तपाईँ र मैले बाइबल पढेको मतलब के छ भनेदेखि त्यो बाइबलले चाहिँ हाम्रो विचारलाई सफा गर्दै जान्छ क्या, मेरो वचनले तिमीहरू शुद्ध हुन्छ। त्यही कुरो येसु प्रभुले प्रार्थना गर्दै गर्दाखेरि सत्यले शुद्ध गर्छ, सत्य चाहिँ तपाईँको वचन हो, त्यो चाहिँ युहन्नाको सुसमाचार 17:17, होइन? अनि युहन्ना 15:3-4, 3 पद कि 5 पद म पनि तपाईँले हेर्न सक्नुहुन्छ। त्यस कारणले पूरा रूपमा ख्रिस्टमा समर्पित र उहाँको आत्माको नियन्त्रणमा जब हामी जिउन सुरु गर्छौँ, ख्रिस्टको शक्तिमा हामी भरोसा गरेको जीवनमा हुन्छौँ, होइन? त्यसैले ख्रिस्टको विजयमा सहभागी जीवन हुन्छ हाम्रो हाम्रो दिनदिनको जीवन। त्यो भनेको चाहिँ ख्रिस्टको विजयमा आत्मिक रूपमा सहभागी जीवन भएको चाहिँ भनेको चाहिँ तपाईँको ठुलो घर ठुलो गाडी होइन, तपाईँको हृदयमा तपाईँको सोचमा तपाईँको हरेक कुरामा चरित्रमा ख्रिस्ट बन्नुहुन्छ। जसरी परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, र हामीलाई रोमी 8:29-30 के छ, हामीलाई उहाँको पुत्र जस्तै बनाउने, हामीलाई परिवर्तन गर्दै लाने यो परमेश्वरले गर्नुहुन्छ। यो महत्त्वपूर्ण कुरा हो। त्यस कारणले सांसारिक क्षमता भन्दाखेरि यो विजयी जीवन चाहिँ सांसारिक क्षमता, सांसारिक योग्यता, सांसारिक नाम अथवा मान्छेको कमजोरपन पनि होला, ती कुराले हामीलाई काम गर्नु परेन। तपाईँलाई परमेश्वरको वचनमा म लग्न चाहन्छु, अनि हामी सकेसम्म छिटो, मैले छोटो भनेर विचार गरेको थिएँ तर त्यो चाहिँ नहुने भयो। तपाईँलाई सबभन्दा पहिला Ephesians 6:12 पढ्न चाहन्छु, किनकि तिमीहरूको युद्ध शरीर र रगतको विरुद्धमा होइन तर प्रधानताको विरुद्ध शक्तिको विरुद्ध वर्तमान अन्धकारका सांसारिक शासकको विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याईका आत्मिक सेनाहरूको विरुद्ध हो। यो आत्मिकी लडाइँको कुरा गर्दाखेरि अर्को हप्ता हामी 6 अध्यायको बाँकी हेर्छौँ, तर यो तपाईँ विचार गर्नुहोस्, आत्मिकी लडाइँ कुनै मान्छेको विरुद्धमा होइन, यो शरीर र रगतको विरुद्धमा होइन भनेको चाहिँ धेरै जस्तो त्यो मान्छेसँग हाम्रो विरोध किन हुन जान्छ भने नि उसलाई यी शक्तिहरू जहाँ यहाँ लेखिएको छ, यी शक्ति भनेको चाहिँ शैतानको आत्मा, त्यसले नै उनीहरूलाई त्यो ठाउँमा पुर्याउँछ क्या। मान्छेले जब त्यो आत्माको भकाउमा जान थाल्छ नि, फिस फिस, मान्छेलाई ईर्ष्या कहाँबाट आउँछ, शैतानले हामीलाई ईर्ष्या दिलाउँछ। त्यही कारणले हामीले सरेन्डर गरेन, पश्चाताप गरेन, नयाँ आत्मा लिएन, परमेश्वरमा नयाँ जन्म पाएन भने त यो शैतानको आत्मा पनि चिन्न सक्दैन नि। अनि धेरै जस्तो मान्छेको समस्या यही हो, अगाडिपट्टि राम्रो बोली बोल्न राम्रो शब्द गर्न जाने छ तर हृदय कहिले पनि पश्चातापी भएर परमेश्वरमा नयाँ भएन, त्यसकारण तपाईँ आफू तपाईँले मन परेका मान्छेसँग एउटा कुरा गर्नुहुन्छ, अनि त्यो त्यही मान्छे जसलाई तपाईँ मन पराउनुहुन्न, मन परेका मान्छेसँग कुरा काट्नुहुन्छ। तपाईँलाई म भन्छु, अब म यति कन्भिन्स भएको छु मेरो जीवनमा मलाई विरोध गर्ने मान्छेको पनि म कुरा काट्दिनँ, कसैको कुरा नकाट्ने, किनभने परमेश्वरको लागि हो नि त हामी जिउने। हाम्रो शक्ति पनि उहाँ, हाम्रो जित पनि उहाँ, हाम्रो लडाइँ पनि उहाँले गराउनुहुन्छ, हाम्रो उद्देश्य पनि उहाँको उद्देश्य हो, होइन? यो एकदमै महत्त्वपूर्ण कुरा हो। त्यस कारणले शैतानले चाहिँ हामीलाई यो संसारिक तरिकाबाट हामीलाई फसाउँछ, अहिले मैले भनेकै कुराहरू, होइन? कतिचोटि क्रिस्चियनहरूले के हुन्छ नि, होइन मैले यति धेरै मान्छेलाई सुसमाचार सुनाएर ल्याएको छु त्यस कारण म ठिक छु होला, होइन? होइन होइन, म त मान्छेलाई अभिषेक बनाइरहेको छु नि। नो, तपाईँको हृदय परमेश्वरमा हुनु पर्यो, अनि त्यो अभिषेक पनि त्यो मान्छेलाई ल्याउने पनि तपाईँले होइन, त्यो केवल परमेश्वरले हो। कहिले पनि तपाईँ र मैले श्रेय लिन मिल्दैन, हामी त उहाँको लागि गर्छौँ। उहाँ नभयो भने हामीले गरेका काममा के पनि फल छैन। सो वी जस्ट टोटल्ली सरेन्डर, सरेन्डर बुझ्नुहुन्छ, समर्पित, उहाँमा आफैलाई समर्पित र टोटल्ली उहाँको शक्तिमा भरोसा, अनि टोटल्ली उहाँको महिमा खोज्ने, अनि कहिल्यै पनि कसैले हाम्रो बारेमा अलिक उक्साई पुक्साई गर्यो भने नाक फुलाउनु नफुलाउने। हाम्रो एउटा मान्छेले भन्थ्यो, अलिकति सफलता आयो भने टेस्ट योर इगो भन्थ्यो क्या। टेस्ट योर इगो भनेको चाहिँ तिम्रो घमण्ड नबढाऊ। धेरै जस्तो मान्छे घमण्डी नै हुन्छ, त्यहाँ माथि नि तपाईँलाई म हुन्छ खड्काहरू, होइन? अब यो भन्दाखेरि थुप्रै खड्का छ यहाँ, यु हेभ टु बी, हामी खड्काहरू धेरै होसियारी हुनुपर्छ। कसैले आएर फुसफुस गरिदियो भनेदेखि वी जस्ट बिकम लाइक आई एम समथिङ, होइन? हुन त त्यो धेरै जस्तो मान्छे हो। त्यसैले हामीले विनम्र हुनुपर्छ क्या, परमेश्वरमा विनम्र हुनुपर्छ। प्रियहरू, हामीले नाम केही लिनु हुँदैन, किनभने हामीले त अभाग्य सम्झिनुपर्छ कि हामी परमेश्वरको लागि केही गर्न सक्यौँ। त्यस कारणले शैतानले के गराउँछ भने हामी भित्र ती कुराहरू ल्याएर, तँ त यस्तो होस् नि, तँलाई त फेयर भएन, तँलाई, अनि त्यसपछि तपाईँ र म के गर्न थाल्छौँ, कसै न कसैको बारेमा क्रिटिकल हुन थाल्छौँ, नेगेटिभ कुराहरू भन्न थाल्छौँ, त्यसको बारेमा विरोध कुरा सोच्न थाल्छौँ, अर्को मान्छेले गरेको विरोधमा सही थाप्न थाल्छौँ, त्यही कुरालाई अझै मनमा राख्दै जान्छौँ। तर त्यसलाई तपाईँले आउन पनि दिनु, ढुम्किन पनि दिनु हुँदैन, मतलब छैन। तपाईँ त्यही गर्नुहोस् जो परमेश्वरलाई खुसी हुन्छ, तपाईँले कसैको बारेमा सोच्नु परेन खासमा चाहिँ, होइन? त्यसपछि मान्छे शैतानको पासोमा पऱ्यो भने के हुन्छ, उसले कम्प्लेन गर्न सुरु गरिहाल्छ, त्यसैलाई गनगन भन्छ, त्यो त पाप नै हो। मान्छे गनगन गर्छ, अगाडिपट्टि गर्दैन, भित्र गर्छ। उसको जहिले पनि भित्र एउटा टोटल्ली एउटा एउटा के भन्छ त्यसलाई, होल अभियान हुन्छ, अरूलाई फेल खुवाउने, आफै अगाडि बढ्ने। तपाईँले सोच्नुहुन्छ म त सिपालु गर्दैछु, मैले त राम्रो गर्दैछु, सबैभन्दा अगाडि पुग्दैछु। प्रियहरू, हो परमेश्वरको दृष्टिमा चाहिँ फेल खाँदै हुनुहुन्छ, इट्स नट राइट। यु आर स्लेभ टु सिन, स्लेभ टु डेभल, किनभने तपाईँ त्यो अभियान केवल परमेश्वरको महिमा र मानिसहरूको उद्धार हुनु पर्यो। तपाईँलाई मन नपराउने र फेद गर्ने मान्छेलाई पनि तपाईँले मह चटाउनु पर्यो। प्रियहरू, तपाईँबाट उसले चाहिँ उत्साह पाउनु पर्यो धार्मिकतामा, तपाईँबाट उसले प्रेम पाउनु पर्यो, ओहो यो मान्छे वास्तवमै मलाई त प्रेम पो गर्दो रहेछ, त्यो मान्छे प्रस्ताव गरेर परमेश्वरमा आउँछ। आज नआउला, तर यो मान्छे चाहिँ बदलिँदै बदलिँदै भने नसोच्नुहोस्, किनभने यु डोन्ट ट्रस्ट गड देन, किन बदल्ने तपाईँ होइन, न ऊ नै हो बदल्ने, परमेश्वर हो। सावललाई पावल बनाउनु भयो, सावल वाज, त्योभन्दा खतरा के होला, क्रिस्चियनलाई मार्ने हो उसको लक्ष्य, होइन? स्टेफनसलाई ढुङ्गाले हान्ने बेलामा त्यहीं खडा थियो, अझ ठुलो ढुङ्गा उसले पनि हान्यो कि, होइन? स्टेफनस त्यो प्रेरितको पुस्तकमा। तर परमेश्वरले बदलेपछि साउलको बारेमा तपाईँ विचार गर्नुहोस् न, उसको हरेक कुराहरू पढ्नुहोस्, उसकोमा कस्तो प्रेम, उसले मानिसहरूलाई कसरी प्रेम गरेर बोल्छ, उसको हृदय परमेश्वरमा कति समर्पित छ। त्यसैले मान्छेले प्रशंसा खोज्ने, मान्छेले जब आफ्नो म चाहिँ बिचारा भन्ने, अथवा मैले यत्रो गरेको कुरा कसैले देखेन भनेको चाहिँ जम्मै आफ्नै बारेमा सोच्ने क्या, म यति गरिरहेको छु, यहाँसम्म यसरी योगदान गरिरहेको छु, यहाँसम्म यत्रो पौर। प्रियहरू, मलाई पनि त्यस्तो लाग्छ नि, मैले अब 42 वर्ष मेरो परिवारलाई पनि, मलाई त्यस्तो लाग्न सक्छ नि, यु नो वाट, द्याट्स डेबल्स वर्क। त्यो सबै मेरो परिवार विश्वासमा आएको हो भने होला, परमेश्वरले मलाई चलाउनु भयो, तर परमेश्वरले हो नि गरे, मैले होइन। त्यसरी मैले यति पनि केही खानु परेन क्या, मेरो नाम कहीँ पनि नहोस्, परमेश्वरको नाम होस्। प्रियहरू, हो तपाईँ र म स्वर्गमा त तारा झैँ चम्कने मुकुट पाउँछौ नि प्रियहरू, यहाँ किन नाम चाहियो? नो, जस्ट किप डुइङ, मैनबत्ती जस्तो बलिराख्नुहोस् बलिराख्नुहोस्। परमेश्वरले इनाम दिनुहुन्छ, कति पनि हिसाब राख्नु परेन। त्यो परमेश्वरको राज्यमा वास्तवमा हामीलाई त्यस्तो गर्नुभएको छ, होइन? हाम्रो जीवनमा केवल परमेश्वरको महिमाको केन्द्रित हुनु पर्यो। पवित्र आत्माले यो खालको हृदय भनेको चाहिँ पवित्र आत्माले भरिएको हो। अनि तपाईँलाई यहाँनिर म एक दुईवटा पद त्यसको बारेमा पढ्न चाहन्छु, त्यसपछि अगाडि बढ्छौँ। यसकारण तिमीहरू प्रिय बालकहरू चाहिँ परमेश्वरको देखा सिकी गर्ने हो। येशु प्रभुको जीवनमा के थियो त्यो चाहिँ तपाईँ र मैले पछ्याउने कुरा हो नि, त्यो त्यसको बारेमा एक्सप्लेन गर्ने हामीसँग अहिले टाइम छैन। अनि प्रेममा चल, अनि त्यो कस्तो खालको प्रेम, जस्तो ख्रिस्टले हामीलाई प्रेम गर्नुभयो। अनि मैले अस्ति तपाईँलाई भनेको थिएँ, पहिलो कोरिन्थी 13 अध्यायको वर्णन छ नि, त्यो चाहिँ चल्ने एउटा चल्नु, हामीले कसरी प्रेममा चल्ने, हामीले कसरी प्रेम गर्ने त्यहाँ छ, मान्छेप्रति कस्तो सम्बन्ध गर्ने त्यहाँ छ, खराबीको हिसाबै नराख्ने त्यहाँ छ, त्यहाँ निस्वार्थ त वास्तवमा त्यसमा घरिघरि पढ्नुहोस्, त्यसलाई बुझ्न कोसिस गर्नु, त्यहाँ नेगेटिभबाट छ पोजिटिभबाट छ, अनि त्यहाँ केवल त्यहाँ बलिदानको कुरा पनि छ। पावलले के भन्छ, म मेरो शरीर नै कसैको लागि बलिदान गरेँ, त्यहीँ क्लियर छ नि। तपाईँले आफ्नो नाम कमाउनु थाल्नुभयो, तपाईँले आफ्नैमा घमन्ड गर्नु थाल्नुभयो, मैले यत्रो भारी बोकेको छु भन्नु थाल्नुभयो, पावलले के भन्छ, मैले मलाई नै बलिदान गरेर दिएँ, म जत्रै केही अरूलाई दिएँ काम लागेन, के पनि झ्यान झ्यान गर्ने झ्याली भनेको त्यो केही अर्थ छैन। तर प्रेम भनेको चाहिँ के हो, पहिलो कोरिन्थी 13:4-8 पद होइन, त्यो हुनु पर्यो, निस्वार्थ, हिसाब नराख्ने, खराबीको केही हिसाब नराख्ने मान्छेलाई, त्यो भनेको के, खराब मान्छेलाई क्षमा दिएर सधैँ प्रेम गर्नु, चाहे जतिसुकै खराब होस्। सायद तपाईँलाई एउटा कुरा थाहा हुनु पर्यो क्या, मान्छेले तपाईँ र मेरो विरोध गरेर खोइरो खन्दाखेरि हामी फसेला कि भन्ने सोच्यो भने तपाईँको विश्वास परमेश्वरमा भएको थाहा भएन, तपाईँको विश्वास परमेश्वरमा हुनु पर्यो। पावलले चाहिँ त्यही कुरा भन्नु खोजेको, हाम्रो साथमा परमेश्वर हुनुहुन्छ भने हाम्रो विरुद्धमा को हुन सक्छ, रोमी 8:31 पद हो कि 30 पदमा त्यही कुरा भन्नु खोजेको होइन। अनि युहन्ना प्रेरितले पनि भनेका छन् पहिलो युहन्नामा, परमेश्वर हाम्रो तर्फ हुनुहुन्छ भने हाम्रो विरुद्धमा को हुनसक्छ। त्यस कारण तपाईँ र म साँच्ची नै परमेश्वरमा भरोसा गर्नुभयो भने शत्रुदेखि डराउनु परेन, शत्रुले त तपाईँ मेरो छाया पनि खाउला जस्तो गर्छ। सो वाट द गड इज विथ यु नो द्याट, द्याट्स द फेथ। त्यही हो, तपाईँ र म नयाँ जन्मिएको परमेश्वर सँगसँगै हिँड्ने पवित्र आत्माले भरिएको मान्छे, अहिले भर्खर हामीलाई दुःख दिए पावल चाहिँ पक्राउ परेर यहुदीहरूले मार्न लाँदै गर्दा उसले के भन्छ, एकछिन पख न, अनि फर्केर अझै पनि प्रस्ताव गर भनेर भन्छ। उसले मलाई के पो गर्ला भन्ने चिन्ता छैन नि, होइन, उसले त टोटल परमेश्वरमा भरोसा गरेको। त्यस कारणले यहाँनिर पाव जसरी परमेश्वर येशु प्रभुले चाहिँ बलिदान गर्नुभयो भेटीको रूपमा, अर्पण गर्नुभयो आफैलाई, हामीले पनि परमेश्वरको महिमाको लागि अर्पण गर्नुपर्छ। यो पद तपाईँलाई थाहा छ, पवित्र आत्माले भरिपूर्ण हुने, त्यसको बारेमा मैले धेरै कुरा गरेको छु। यहाँनिर हामी पवित्र आत्माद्वारा हिँड्छौँ भने आत्माकै अनुसार हिँडौँ, आत्माकै अनुसार हिँडौँ, जिउँछौँ भने, होइन, पवित्र आत्मा जिउँदा चाहिँ आत्मा अनुसार नै हिँड्नु पर्यो। यहाँनिर के छ, परमेश्वरको छोराछोरी चाहिँ ती मात्रै हुन् जो आत्माद्वारा हिँडेका हुन्छन्, आत्माले डोर्याएको हुन्छन्, होइन। अनि बाइबलमा येशु प्रभुले नयाँ जन्मको कुरा गर्दा 3 युहन्नाको 17:5-7 पदतिर आत्माबाट जन्मिने, पहिले युहन्ना के अरे युहन्नाको 1:13 परमेश्वरबाट जन्मिने होइन, त्यो मान्छे चाहिँ आत्माले डोर्याए अनुसार हिँड्नु पर्छ, त्यो चाहिँ सन्तान हो, त्यो चाहिँ परमेश्वरको छोराछोरीको हक पाएको हुन्छ। तर संसारिक तवरमा जिउने मान्छे त परमेश्वर छोराछोरी होइन नि त, भने नि येशुको नाउँमा शैतानको पूजा गर्नेहरू, शैतानका दासहरू, हामी त्यस्तो हुनु हुँदैन, हामीले पश्चाताप गर्नुपर्छ। यहाँनिर गलाती 5:16 के छ, पवित्र आत्माद्वारा हिँड र पापमय स्वभावका लालसा पुरा नगर। सो पवित्र आत्माद्वारा हिँडेपछि पापमय स्वभावको कुराले हामीलाई काम गर्दैन, किनभने पवित्र आत्माले हामीलाई सुरक्षा दिनुहुन्छ। यहाँ अर्को पद, यही कुरा अघि हामीले हेरिरहेको थियौँ, त्यो पवित्र आत्मामा हिँड्ने व्यक्ति चाहिँ के हुन्छ, स्तुति गान आपसमा भजन, स्तुति गान र आत्मिकी गीतहरूद्वारा कुरा गर प्रभुको निम्ति आफ्नो हृदयमा गाउने, भजन गाउने। अनि यहाँनिर के भनेको छ, आफू प्रभु ख्रिस्टको नाउँमा परमेश्वर पितालाई सबै कुराको निम्ति सधैँभरि धन्यवाद दिने। यहाँनिर के भनेको छ, सधैँ सबै कुराको लागि। शैतानले यो भजन गाउने कुरा र धन्यवादी हुने कुरा चाहिँ हाम्रो हृदयबाट लुट्न चाहन्छ, त्यसकारण त्यो लुट्न दिनु हुँदैन। त्यही कुरो चाहिँ हामीले विचार गर्नुपर्ने। जब मानिसहरू आफ्नै बारेमा सोच्न थाल्छन् नि, परमेश्वरको प्रशंसा र परमेश्वरलाई धन्यवाद दिने कुरा चाहिँ बोल्छन्। त्यसकारणले तपाईँ र मैले आफ्नै बारेमा सोच्नु हुँदैन, किनभने तपाईँ र मैले जुन बेलामा आफ्नै, जस्तो मान्छेले धेरै काम गर्छ नि, निराश कतिखेर हुन्छ थाहा छ? जब मान्छेले धेरै काम गरेको छ, कसैले देखेन, मेरो जीवनमा त मैले त धेरैलाई सहायता गरेको छु नि त, हिसाबै गरेँ भने, अनि कतिजना मान्छेहरूले यति ठुलो सहयोग गर्दाखेरि पनि पछ्याएको छैन क्या, अनि त्यो कुरा चाहिँ निराश बनाउँछ कतिचोटि। तर आई डिडन्ट डु द्याट फर, कसैले मलाई धन्यवाद भनोस् भनेर गरेका छैन नि, मेरो कर्तव्य गरे हो, परमेश्वरले मौका दिएर गरे हो, त्यो जम्मै परमेश्वरको नाउँमा गरे हो, त्यो मेरो कुरा मानोस् नमानोस् केही मतलब छैन। त्यसपछि के हुन्छ, मेरो हृदयको शान्ति, हृदयमा गीत, परमेश्वरप्रति धन्यवाद कहिले लुटेर लाँदैन नि। जब मैले चाहिँ यो मान्छेले मेरो त कुरै सुने, नेगेटिभ आइगयो त सुरु होइन, शैतानले कति सजिलोसँग ल्याउँछ, बुझ्नुहुन्छ? यो कुरा हामीले विचार गर्नुपर्छ। त्यसकारणले परमेश्वरलाई धन्यवाद दिने र परमेश्वरको भजन गाउने, एकअर्कामा भेट गर्दाखेरि पनि परमेश्वरको भजन गाउने, यो कुरा चाहिँ महत्त्वपूर्ण छ। त्यसकारणले त्यो कुरा चाहिँ हामीले विचार गर्नुपर्छ। क्रिस्चियन जीवन ख्रिस्ट केन्द्रित, येशूलाई केन्द्रबिन्दु बनाएको जीवन हो। हामीले गएको हप्ता नै यसको बारेमा धेरै कुरा गरेका थियौँ, भजन गाउने कुरा होइन। अब मार्टिन लुथरले भनेको एउटा कुरा चाहिँ, शैतान घमण्डी हुन्छ र परमेश्वरको प्रशंसा सहनै सक्दैन। अघि तपाईँलाई त्यसकै बारेमा थुप्रै कुरा भने, त्यो चिनमा चाहिँ छौँड लागेको मान्छेहरूलाई हिलिङ गर्ने चाहिँ उनीहरूलाई एउटा ठाउँमा राखेर रा, भजन गाउने, परमेश्वरको महिमाको भजन, अनि त्यसपछि त्यो परमेश्वरको महिमाको भजनमा कतिचोटि मैले राम्रैसँग पढेको थिएँ कि, कतिचोटि 6 घन्टामा नै त्यो छौँडाले छोडेर जान्छ, ले त्यो सहनै नसके, त्यो यति घमण्डी हुन्छ कि त्यो परमेश्वरलाई प्रशंसा दिए उसलाई सहनै सक्दैन। त्यसपछि त्यो मान्छे अत्तालिन थाल्छ, अनि पछि त्यो आत्माले छोडेर जान्छ। अनि 6 घन्टादेखि 36 घन्टा लाग्थ्यो अरे, कोही कोहीलाई त 36 घन्टासम्म गाउनु पर्यो, तर जबसम्म त्यो आत्माले छोड्दैन तिनीहरू गाइराख्थ्यो अरे, त्यहाँबाट निस्किया पनि छैन, 36 घन्टा एउटै ठाउँ बसेर, अनि कहिलेकाहीँ 12 घन्टा, कहिलेकाहीँ 18 घन्टा, फरक फरक समयमा, कहिलेकाहीँ चाहिँ 6 घन्टामा हुन्थ्यो अरे, तर 36 घन्टाभन्दा पछि चाहिँ कसैलाई गाउनु परेन, 36 घन्टामा सबैलाई छोड्थ्यो अरे। कुरो बुझ्नुहुन्छ? त्यो सबै कुरा के हो भने, परमेश्वरलाई महिमा दिने कुरा महत्त्वपूर्ण छ भन्ने कुरा हो। त्यसैले शैतान कतिचोटि मान्छेहरूलाई चाहिँ अरू मान्छेको जस्तो, अब कहिलेकाहीँ धेरै समूहमा होइन, आफूले पनि केही कुरा गरेका हुन्छ, तर अरूको चाहिँ नाम आयो, अरूलाई धन्यवाद दियो, हाम्रो नाम आएन भने मान्छेले के गर्छ, अलिकति खिस्रिक्क पर्छ, किनभने ऊ भित्र चाहिँ त्यो आडम्बरी घमण्डले चाहिँ अलिकति काम गर्छ क्या, त्यो शैतानको काम हो। तपाईँहरू मैले त्यो कुराबाट मर्नुपर्छ। जस्तो कहिलेकाहीँ चिठीमा निम्तो दिँदाखेरि सबैलाई डक्टर लेखा छ, रेभरेन्ड लेखा छ, पास्टर लेखा छ, कसैको चाहिँ नाम मात्रै लेखिदियो भने के हुन्छ, ऊ चाहिँ मिटिङमै हाल्दैन, खासमा जरुरी थिएन, उसले नम्रतापूर्वक त्यसलाई केही नलिनु पर्थ्यो सही चाहिँ, तर त्यस्तो हुँदैन, किनभने शैतान यति एक्टिभ हुन्छ कि त्यो शैतानले उसलाई, त्यो आत्माले उसलाई घमण्डमा ल्याउँछ, अनि उसले ए मेरो नाम लेखेन आउँदैन। नेपालमा त धेरै छ, किनभने त्यही नामकै लागि मान्छेले डक्टर किनेको छ, अहिले सबै डक्टर छ, कुरो बुझ्नुहुन्छ? त्यसै मलाई चाहिँ मेरो पहिलो नाम भए पुग्छ, कसैले केही भन्नु पर्दैन, बा पनि भन्नु पर्दैन, गुरुबा पनि भन्नु पर्दैन, मेरो एउटा कुरा चाहिँ के छैन, परमेश्वरको गाडी ग्रहण योग्य होस् त्यति हो। त्यसैले शैतानको चाल चाहिँ हाम्रो हृदयमा भजन र धन्यवादी कुरा चाहिँ चोर्न चाहन्छ क्या, त्यसैले त्यो कुरा हामीले गएको हप्ता पनि हेरिराखेको थियौँ। ख्रिस्टलाई पूर्ण हृदयले पछ्याउने चाहिँ उसको हृदयमा भजन हुन्छ, यो भजन गाउने कुरा चाहिँ। त्यही भएर कतिचोटि राम्रो राम्रो भजनहरू कण्ठ गर्ने, त्यसलाई सुन्ने, कहिलेकाहीँ क्यासेटहरूमा भजनहरू गाउने, यो महत्त्वपूर्ण कुरा हो। जति तपाईँले त्यसलाई गर्नुहुन्छ नि, त्यति तपाईँमा त्यो आत्मा, त्यो अर्को आत्मा आउनु, जस्तो हामी अहिले अब यो गएको 4 वर्ष मैले जति प्रचार गरेको छु नि, यसले के गर्छ, मैले सधैँ परमेश्वरको वचनमा धेरै म परमेश्वरप्रति समर्पित मेरो जीवनमा यस्तो जोस आछ पहिले पहिला भन्दा होइन, किन म सबै कुरा छोडेर परमेश्वरको निम्ति मात्र जिउन चाहन्छु क्या, त्यो कुरो चाहिँ यो वचन त्यस तपाईँ र म जति भजनमा जति वचनमा जति प्रार्थनामा जति परमेश्वरलाई समय बिताउने हामी त्यति नजिक र त्यति परिपक्व हुँदै जान्छौँ क्या, त्यस कारण यो जरुरी छ। त्यही कारणले हामीलाई एकान्त समयको कुरा छ नि, बाइबल पढ्ने मनन गर्ने हरेक व्यक्तिलाई जरुरी छ क्या, त्यो कुरो सबैलाई हामीले सिकाउनु पर्छ। सुरु सुरुमा बानी नहोला तर सिक्यो भनेदेखि परमेश्वरसँग समय बिताउने, मैले हडसन टेलरको कुरा गर्दै गर्दा थुप्रै मान्छेको बारेमा पढेको छु, एडब्ल्यु टोजर 4 घन्टासम्म सिकागोको त्यो ग्रेट लेकको किनारमा बिहान 5 बजे उठेर अनि उसले परमेश्वरसँग समय बिताउँथे अरे। त्यसरी लेखेका उनीहरूको किताबहरूको बारेमा धेरै पढ्न सक्छौँ हामीले होइन। अनि मुख्य कुरा चाहिँ हृदयमा ख्रिस्टलाई पूर्ण रूपले पछ्याउने कुरा हो। त्यसैले हामी आज परिवारको बारेमा कुरा गर्दैछौँ, परमेश्वरको अर्डर हाम्रो परिवारमा। त्यसैले तपाईँलाई आज परिवारमा हामी हेर्छौँ यहाँनिर अब यो पद धेरै मान्छे विशेष लोग्ने मान्छेलाई चाहिँ श्रीमतीलाई तलाउने माध्यम, स्वास्नी मान्छेलाई चाहिँ यो सुन्नै मन नलाग्ने यो हुन्छ, तर बुझ्नु पर्यो यसको कुरा होइन, राम्रोसँग बुझ्नु पर्यो। यो एफएसी 5:22-23 पदहरू यति महत्त्वपूर्ण छ होइन, हामीले प्रष्ट बुझ्नु पर्यो। यहाँ पहिलो चाहिँ के छ वास्तवमा 22 र 23 चाहिँ खालि दुईटा पद मात्रै हो के अरे, सो एनिवे हामी यसलाई हेर्छौँ। पत्नीहरू हो प्रभुको अधीनमा रहे चाहिँ आफूलाई आफ्ना पतिको अधीनमा सुम्प। अब पतिको अधीनमा रहने कुरामा चाहिँ यहाँनिर प्रभुको उदाहरण पनि दिएको छ। फेरि प्रभु कसरी गर्ने भन्दा प्रभुको अधीनमा रहे चाहिँ, एउटा विल्सन भन्ने ट्रान्सलेसनमा मैले कमेन्ट्रीमा पढेको थिएँ, एडप्ट इन्टु द हस्बेन्ड्स आइडिया होइन, एडप्ट त्यो अधीनमा बस्ने भनेको चाहिँ एडप्ट इन्टु हस्बेन्ड। त्यसैले बाइबलमा चाहिँ के छ तपाईँलाई म सिधा भन्छु, अब यो रहस्य हो, यो कसैले भने जस्तो हो, यो बाइबल विरोधी क्रिस्चियनहरूले चाहिँ के गर्छ भनेदेखि यो पहिलाको नयाँ नियम लेख्दाखेरि चाहिँ छोरो मान्छेले लेखेको, त्यो बेलाको संस्कृति चाहिँ छोरो मान्छे पुरुष प्रधान संस्कृति थियो यो कुरा भन्छ उनीहरूले। अनि त्यसैले के छ भने छोरी मान्छेलाई अलिकति दबाएर लेखा छ भन्छ, तर परमेश्वरको वचनको बारेमा जब मान्छेले त्यसो भन्छ नि उसले ठुलो भड्खाएर सुरु गर्छ, त्यसपछि जुन कुरो मन परेन त्यो कल्चरमा राखिदिने, त्यसपछि के हुन्छ उसँग क्रिस्चियनिटी हुन्छ क्राइस्ट चाहिँ हुँदैन। त्यसकारण हामीले यो रहस्य हो, तर यहाँ लेख्या छ, यहाँ मात्रै होइन अर्को ठाउँमा लेख्या छ, जुन कुरो घरिघरि लेख्या हुन्छ नि, कोरन्थमा लेख्या छ, कलसीमा लेख्या छ, यो पत्नीहरू अधीनमा बस्ने पत्रुसले लेख्या छ। त्यसैले यो धेरैचोटि रिपिटेसन हुनेको मतलब के हुन्छ, त्यो सत्य हो र त्यो हामीले गर्नुपर्ने हुन्छ, तर यसलाई बुझ्नु चाहिँ पर्यो। प्रभुको अधीनमा रहे झैँ पतिहरूको अधीनमा, त्यसैले पतिहरू चाहिँ के हुनु, अब पतिको बारेमा पनि हामीले अहिले कुरा गर्छौँ है, त्यसैले पत्नीहरूको बारेमा सुन्दै गर्दा तपाईँहरू निराश नहुनुहोस्, तर पत्नीहरूलाई पतिले पत्नीको अधीनमा बस्ने भनेकै छैन। जब पतिले आफ्नो दिमाग प्रयोग गर्न छोड्छ, आफ्नो समझ प्रयोग गर्न छोड्छ, आफ्नो विद्या प्रयोग गर्न छोड्छ, आफैले डिसिजन गर्न छोड्छ, रोगमा जान्छ, आत्मिकी रोग, किनभने परिवारको भूमिका पतिलाई चाहिँ लिडरसिपमा छ आत्मिकी। अब यहाँनिर के छ भने नि यो पति चाहिँ डिक्टेटर होइन, अरूलाई दासत्वमा राख्ने होइन, पतिलाई चाहिँ सेवकको रूपमा भनेको छ भूमिका, उसले सेवकको रूपमा चलाउनु पर्यो होइन। तर यहाँनिर विशेष गरिकन यो पत्नीहरूले पतिको अधीनमा बस्ने भनेको चाहिँ एडप्ट टु हस्बेन्ड, उसको पतिको आइडिया धार्मिकता हुनु पर्यो, अघि पढेको वचन हुनु पर्यो, धार्मिकता हुनु पर्यो, पवित्र हुनु पर्यो, परमेश्वरीय हुनु पर्यो, संसारिक हुनु परेन नि। अब यहाँ हामी त मान्छे त संसारिक छौँ नि त, हामीमा अघि सुरुमै भनिसक्यो अलिकति इगो छ, अलिकति घमण्ड छ, अलिकति, तर तब ख्रिस्टमा नयाँ जीवन पाएको मान्छेमा त त्यो हुँदैन नि। त्यसकारणले यद्यपि पत्नीहरू पतिको अधीनमा आए पनि पति त ख्रिस्टको अधीनमा छ नि त, ख्रिस्टको चरित्र छ नि त, ख्रिस्टको नम्रता छ, ख्रिस्टको एकता छ, उहाँको कोमल हृदय छ, टोटली फरक छ नि त। त्यस कारणले त्यो कुरो हामीले बुझ्नु पर्यो होइन। अनि त्यसैले यहाँनिर के छ भने पत्नीहरू अधीनमा बस्ने कुरा सिद्धियो, होइन त? अनि यहाँनिर के छ 23 पदमा, किनकि पति पत्नीको शिर हुन् जसरी ख्रिस्ट पनि मण्डलीको शिर हुनुहुन्छ अनि उहाँ नै शरीरको मुक्तिदाता हुनुहुन्छ। अब यसको आज एक्सप्लेन गर्ने मसँग समय छैन किनभने धेरै टाइम गइसक्यो, तर तपाईँलाई म यो जुन कुरा छ त्यो अलिकति सिद्धाउने विचार छ परिवार सम्बन्धमा। तर यो विषय, यो अधीनमा हुने कुरा चाहिँ सही हो, तर बुझ्नु पर्यो के हो अधीनमा हुने, किनभने आत्मिकी कुरा बाइबलीय छ कि छैन, परमेश्वरीय छ कि छैन, परमेश्वरको पवित्र धार्मिकताको छ कि छैन, नम्रतामा छ कि छैन, सत्य छ कि छैन, त्यो कायम गर्ने काम पतिको हुन्छ क्या। त्यस कारण पतिको सहमतिमा पत्नीले जानै पर्छ क्या। पत्नीले आफ्नो विचार सल्लाह दिए पनि पतिले जे भन्छ त्यो कुरामा सहमतिमा जानुपर्छ क्या। द्याट्स वाट इट इज। तपाईँहरूको जानी गरेका छैन, पत्नीले नै ओभरटेक गरिरहेछ भने समस्या छ। तपाईँ परमेश्वरको अगाडि घुँडा टेकेर परमेश्वरलाई भन्नुहोस्, किनभने तपाईँ र मेरो सम्बन्ध परमेश्वरसँग जस्तो छ त्यो नै महत्त्वपूर्ण छ। हामीले मान्छेको अगाडि जे पनि भन्न सक्छौँ, तर अन्ततगत परमेश्वरसँग सम्बन्धले मात्र तपाईँ र मलाई जीवन दिइरह हुन्छ, तपाईँ र ममा शक्ति हुन्छ, तपाईँ र ममा सबै कुरा हुन्छ परमेश्वरसँग सम्बन्धले। हामी अरूको लागि चित्त बुझाउन सक्छौँ, अरूको लागि बाठो भएर कुरा एक्सप्लेन गर्न सक्छौँ, काम लाग्दैन। यु क्यान आर्टिकुलेट, तपाईँले चाहिँ आफ्नो कुरा भन्न सक्नुहुन्छ मान्छेलाई प्रभाव, नो युज। तर कुराको युज के हुन्छ? परमेश्वरको इच्छा अनुसारको हामी छौँ कि छैनौँ, वचन अनुसारको छौँ कि छैनौँ, कि हाम्रो आफ्नै स्वार्थ र आफ्नै घमण्डमा छौँ, आफ्नै मान्छेको अगाडि त्यो जुन चाहिँ संसारिक तवरको होइन। त्यस कारण यसमा एकदमै महत्त्वपूर्ण छ। तर यहाँनिर पत्नीले ठुलो मान्छे, पत्नीले केही डर मान्नु पर्दैन, किन उसले त सिम्पल पत्नीको लागि पतिको अधीनमा बस्ने, उसको विचार सुन्ने, उसको आज्ञा पालन गर्ने, उसँगै हिँड्ने होइन। अब यहाँ कुरा गर्दै गर्दा पति चाहिँ पत्नीको के भन्छ त्यसलाई, पत्नी चाहिँ दास होइन क्या। यो अधीनमा बस्ने भनेको उसको विचारमा हिँड्नु पर्यो। तर यहाँनिर कुरा के छ भने पतिको निम्ति जुन आज्ञा छ नि पत्नीको जाँजोमा एकदमै कडा आज्ञा छ। पतिको दाँजोमा मण्डलीलाई ख्रिस्टले जस्तो प्रेम गर्नु भएको थियो, यहाँ के छ 24 पदमा, यसकारण जसरी मण्डली ख्रिस्टको अधीनमा छ त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा आफ्ना पतिको अधीनमा रहन्। से कति गहिरो उदाहरण दिएको छ। त्यस कारणले अब यो रहस्यमय हो, किन यस्तो भयो? अहिलेको संसारमा यो शिक्षा दिइँदैन, धेरै चर्चहरू यो शिक्षाबाट बाहिर गइसक्यो, तर यो रहस्य हो। तर म विश्वास गर्छु कि परमेश्वरले यो राख्नुभएको एउटा महत्त्व छ, हामीले योभन्दा दाहिने बायाँ जानु हुँदैन। यसको मतलब पत्नीहरूले कमजोरी हुने कुरा होइन, तर यो परमेश्वरको आशिषको लागि दिएको वचन हो। परमेश्वरको वचन किन यसरी आउँछ, हामीले यसलाई टोटल्ली विश्वास गर्छौँ र यसको आधारमा जिउनुपर्छ भन्ने मेरो मान्यता हो। म तपाईँलाई क्लियर भन्छु, यहाँनिर यहाँ फेरि अघि सुरुमा के थियो, यहाँ सुरुमा के थियो, प्रभुको अधीनमा रहे झैँ आफ्नो पतिहरूको अधीनमा रहने। यहाँ के छ, मण्डली जसरी ख्रिस्टको अधीनमा छ त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा पतिको अधीनमा। मण्डली र ख्रिस्टको सम्बन्ध, पति र पत्नीको सम्बन्धलाई यहाँ एकदमै नजिकबाट जोडेको छ। अब पतिहरूको कुरा, पतिहरूको चाहिँ ले गर्नुपर्ने कुरा त झन् साह्रो कडा छ, यहाँ तपाईँलाई मैले भनिसकेँ, त्यति ख्यालख्याल छैन, त्यति ख्यालख्याल छैन। अनि मलाई जहाँसम्म लाग्छ हामी पतिहरू जो छौँ हामीले धेरै भुल गर्छौँ, हामीले सोच्नुपर्नेवाला छ, धेरै ठुलो जिम्मेवारी हो यो। यहाँ के छ, पतिहरू हो आफ्ना पत्नीलाई प्रेम गर। अब यो हेलो, क्यान आई कल यु इन अ लिटल बिट, आई हेभ अ आई एम टिचिङ राइट नाउ, थ्याङ्क यू बाई। त्यस कारणले यो 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 कुरा चाहिँ यहाँ पतिहरूको सम्बन्धमा आफ्ना पत्नीहरूलाई प्रेम गर। यो प्रेम चाहिँ अगापे हो होइन, तपाईँलाई पहिलो कोरिन्थी 13 अध्याय भनिसकेको छु मैले, चाहिँ चान्चुनी छैन यो कुरा, यो आज्ञा पालन गर्नु चाहिँ चान्चुनी कुरा छैन, यो खालि ख्यालख्याल होइन, बाहिर सतही बोक्रे हुँदैन, यो डिपको कुरा हो। जसरी ख्रिस्टले पनि मण्डलीलाई प्रेम गर्नुभएपछि, येशु ख्रिस्टको मण्डलीप्रतिको प्रेमको उदाहरण के हो, क्रुसमा मर्नुभयो होइन, त्यसरी त्यसका निम्ति आफैलाई यस हेतुले अर्पण गर्नुभएको थियो कि उहाँले त्यसलाई वचनद्वारा जलको स्नानले शुद्ध गरी पवित्र पारिदिउन्। अब यहाँ पतिलाई के छ? उनले पत्नीलाई प्रेम गर्दाखेरि मण्डलीलाई ख्रिस्टले जस्तो प्रेम गर्ने भनेको मतलब चाहिँ के छ? अघि हामीले माथि पवित्र आत्माको भरपूरी र पवित्र आत्माद्वारा चल्ने कुराको बारेमा कुरा गरेको थियौँ नि, घमण्ड कति पनि नलिने कुराको बारेमा सोचेको थियौँ नि। परमेश्वरको वचन हाम्रो बोलीमा आउनु पऱ्यो, हाम्रो हृदयमा मेडिटेट, परमेश्वरीय सत्य चाहिँ मेडिटेसन हुनु पऱ्यो, होइन? परमेश्वरको वचनको अधिकारलाई हाम्रो जीवनमा काम गर्न दिने जो परमेश्वरप्रतिको हाम्रो आराधना स्तुति त्यही हो भनेर हेरेको थियौँ नि। त्यो अनुसारको प्रेम पतिले गर्ने हो भने चाहिँ ओहो, म चाहिँ पति भएर अब यहुदीहरूले चाहिँ धन्य म स्त्री भएर जन्मिनँ, कुकुर भएर जन्मिनँ भन्थ्यो अरे। तर यहुदीहरूले त यसो कृष्णलाई चिन्नै सकेन नि त, क्रुसमा टाँग्यो नि त, होइन? घमण्ड गर्ने ठाउँ होइन क्या? पतिहरूको लागि झन् ठुलो जिम्मा छ कि ख्रिस्टीय प्रेम, मण्डलीलाई गरेको जस्तो प्रेम, यो सानो कुरा होइन। त्यस कारणले घमण्ड गर्ने कुरै छैन, यहाँ त समर्पणताको कुरा छ। यहाँ परमेश्वरले जबसम्म हामीलाई मद्दत गर्नुहुन्न हामी त्यस्तो खालको प्रेम गर्न सक्दैनौँ। त्यसैले पति र पत्नीको बिचमा चाहिँ यस्तो युनियन हुन्छ कि हामीले एउटै शरीर पनि भन्छ, उहाँले त्यसलाई वचनद्वारा जलको स्नानद्वारा शुद्धिकरणमा पवित्र पारिदिउन्। अनि यहाँनिर के छ, मैले यो जबसम्म यो रोमी एक अध्याय हुँदैन तबसम्म हामीले ख्रिस्टले प्रेम चर्चलाई मण्डलीलाई प्रेम गरे जस्तो प्रेम पनि गर्न सक्दैन, त्यो कुरा हो। अनि यहाँनिर मैले तपाईँलाई छब्बिस सत्ताइस पद, उहाँले दाग वा चाउरी नभएको अथवा यस्ता कुनै कुरा नभएको तेजस्वी मण्डली आफै कहाँ प्रस्तुत गर्न सकुन्, त्यो चाहिँ पवित्र र निष्खोट होस्। त्यस कारणले यहाँनिर पतिले पत्नीलाई गर्नुपर्ने कर्तव्य जो छ, पत्नीले पतिलाई गर्ने भन्दा धेरै ठुलो छ, धेरै चुनौतीपूर्ण छ। उसले धेरै ख्यालख्याल गर्ने कुरा हुँदैन, उसले गरेको कुरामा केही गडबडी भयो भने ठुलो समस्या हुनसक्छ। त्यसैले हामीले यो हाम्रो जिम्मेवारीको बारेमा प्रष्ट थाहा पाउनु पर्ने हुन्छ। त्यसैले परमेश्वरप्रतिको हाम्रो प्रेम कस्तो छ, के तपाईँले प्रष्ट जानकारी छ तपाईँको? पतिले पत्नीलाई ख्रिस्टले हामीलाई ख्रिस्टले कसरी प्रेम गर्नुभयो, अथवा मण्डलीलाई, होइन? हामीले पत्नीहरूलाई ख्रिस्टको जस्तै गहिरो प्रेम गर्नुपर्ने, निस्वार्थ प्रेम गर्नुपर्ने। अब उसलाई आफ्नो अधीनमा ल्याएर नोकर बनायो भने त प्रेम त भन नि त, होइन? उसलाई त हामीले फेसिलिटेट गर्नु पऱ्यो नि त, उसलाई सुविस्ता गर्नु पऱ्यो नि त, उसलाई सुरक्षा गर्नु पऱ्यो नि त, उसलाई आदर गर्नु पऱ्यो नि त, उसलाई त राम्रो बनाउनु पऱ्यो नि त, उसलाई त आनन्दमा राख्नु पऱ्यो नि त। त्यो सबै जिम्मेवारी के छ, पतिको हुन्छ नि, होइन? त्यसैले यहाँनिर हामी एपिसी पाँचमा पत्नीहरूलाई बाइस तेइस र चौबिस पद छ भनेदेखि पतिहरूको लागि चाहिँ पच्चिसदेखि तेत्तिस पद, यति धेरै पदहरूमा पतिले पत्नीलाई गर्ने कामको बारेमा आज्ञा छ। त्यसकारण पतिले गर्ने कुरा बढी छ नि, होइन? त्यसैले परिवारबारे एपिसीमा विचार गर्दा पतिले पत्नीलाई गर्ने प्रेम जो छ अति नै महत्त्वपूर्ण छ। यो कुरो हामीले कहिलेकाहीँ भुल्छौँ। धेरै जस्तो चाहिँ मैले यही देखेको छु नेपालको परिप्रेक्ष्यमा, अमेरिकाको परिप्रेक्ष्यमा त यो बाइबलको यो पदहरू नै धेरै जस्तो छ। त्यस्तो पढ्ने चर्च पनि छ, यो अनुसार गर्ने पनि छ, तर थोरै छ। तर तपाईँ र मेरो लागि चुनौती हो। हामीले परमेश्वरको वचनमा एउटा पनि गल्ती छैन, किनभने येशु प्रभुले भन्नुभएको छ एउटा क्षमा पनि नटलिकन, त्यो पुरा नभइकन टल्दैन भनेको छ। त्यस तपाईँ र मैले ख्यालख्याल गर्न मिल्दैन, हामीले कहिलेकाहीँ बुझ्दैनौँ, रहस्यमय हो। अनि मलाई यहाँ हाम्रो सानो सङ्गतिमा पनि कहिलेकाहीँ मान्छेहरूले कम्प्लेन गरेको देख्छु, तर परमेश्वरको आत्मा, उहाँको वचन, उहाँको हृदय, उहाँको उद्देश्य, तपाईँ मलाई के गर्दै हुनुहुन्छ, अन्तको दिनमा के हुन्छ, त्यसपछिको जीवन के हुन्छ, यो सबै कुरा विचार गर्दाखेरि यो रहस्यमय कुरा हो, वी डोन्ट नो। तर हामीलाई गर्न भनेको छ, तर त्यति सजिलो कुरा चाहिँ छैन। पतिले पत्नीलाई ख्रिस्टले मण्डलीलाई प्रेम गरे जस्तो प्रेम गर्ने वास्तवमा एकदम कठिन कुरा हो, होइन? पत्नीले गर्नुपर्ने चाहिँ केवल पतिको अधीनमा बसे, सिम्पल, एकदमै सिम्पल छ। तर पतिले ख्रिस्टले चर्चलाई प्रेम गरेको जस्तो प्रेम भनेपछि मण्डलीलाई येशु प्रभुले के गर्नुभएको छ, त्यो सबै कुरा याद गर्दाखेरि पतिको पत्नीप्रतिको जिम्मेवारी डिटेलमा धेरै छ, धेरै गहिरो छ। पत्नीको आत्मिकी जीवन पनि जिम्मेवारी छ। अब कहिलेकाहीँ कहिलेकाहीँ के हुन्छ थाहा छ? सबैको हुन्छ होला, श्रीमती बेगरेकै दिनदेखि सुरु हुन्छ। हामी छोरा मान्छे चाहिँ धेरै किचकिच मन पराउँदैन, शान्ति मन पराउँछ। त्यसो भन्दै गर्दा यहाँ दिदीबहिनीहरू पनि हुनुहुन्छ, उहाँहरूलाई चाहिँ नराम्रो नलागोस्, उहाँहरूको विरुद्धमा कुरा गरे होइन। छोरा मान्छेको स्वभाव के हुन्छ भने धेरै जस्तो शान्त होस्, किन उसको हृदयमा कुनै उसको जीवनमा कुनै कुरा अशान्ति छ भने कोठामा राख्छ उसले भन्छ नि त, उसको थुप्रै कोठा हुन्छ त्यो ननिकाल्ने कहिले, अनि ठ्याक्क अगाडिपट्टि ठिक मात्रै गर्ने। अब श्रीमती कचकचै पऱ्यो भने खालि कुरा मात्रै सम्झाइरहेछ, यस्तो भएन, घर किनेन, यहाँ गरेन, त्यहाँ गरेन भन्यो भने के गर्ने, अशान्ति हुन्छ नि। अनि कसरी फकाउनु पर्छ त्यसरी फकाउनु थाल्छ नि होइन। त्यो फकाउने क्रममा तपाईँले पतिले गर्नुपर्ने भूमिकामा तपाईँ गडबड भयो तपाईँ पनि जिम्मेवारी हुन्छ नि त। पत्नीले उसको डिमान्ड चाहिँ बाइबलीय छैन, उसको डिमान्ड परमेश्वरलाई महिमा हुने छैन, अनि तपाईँ पतिले चाहिँ त्यहाँ सुरक्षा दिन सकेन, त्यहाँ गाइडेन्स गर्न सकेन, जिम्मेवारी हुन्छ नि त। तपाईँको काम के हो? आफ्नो पत्नीलाई पनि येशु प्रभुमा गहिरो आत्मिकी वृद्धिमा जानु पर्यो, परिपक्वतामा पवित्रतामा जानु पर्यो, त्यो तपाईँको जिम्मेवारी हो नि। त्यसैले जे श्रीमतीलाई खुसी हुन्छ त्यही यस भनेर गर त हुँदैन नि। श्रीमतीले भनेको कुरा पापको छ कि सी यु नो नाउ, तपाईँहरू मेरो जिम्मेवारी, जे पनि हँ भन्न मिल्दैन। तर प्रेममा एफिसी 4:15 हामीले सिकिसक्यौँ, प्रेममा सत्य बोल्ने, तर प्रेममा व्यवहार गर्दा प्रेममा नम्रतामा, तर सत्यलाई दाहिने बायाँ जानु भएन नि त। तपाईँहरू मेरो जिम्मेवारी त्यसरी। सो आत्माको भरपुरी भन्ने बित्तिकै चाहिँ यो खालको स्थिति आउँछ। जब तपाईँहरू म आत्मामा भरपुरी छु नि, हामीले पत्नी हे मेरो पत्नीले चाहिँ मलाई जे भन्यो त्यही गर्नुपर्छ भने त्यस्तो होइन नि त। उसले मेरो सोचमा आउनु पर्यो, मेरो सोच बिब्लिकल हुनु पर्यो, मेरो सोच परमेश्वरीय हुनु पर्यो, ममा येशूको हृदय जो चाहिँ कोमल र विनम्र हुन्छ, क्षमाशील हुन्छ, प्रियहरू प्रेमले भरिएको हुन्छ, इट्स अ टोटली फरक। त्यसैले यहाँ जसरी भनिरहेको छ नि ए क्रिस्चियनहरूको त स्वास्नी मान्छेको चाहिँ केही लाग्दैन, सबै दबाव हुन्छ, त्यस्तो होइन नि। वी ह्याभ अ ब्युटिफुल, किनभने परमेश्वरको रचना हो नि होइन। त्यसैले जिम्मेवारी ठुलो छ, परमेश्वरको तरिकाले आफ्नो रोल भूमिका भन्छ, परमेश्वरको अर्डर अनुसारको, उहाँले राख्नुभएको जिम्मा अनुसारको हामीले भूमिका खेल्यौँ भने मण्डली पति र पत्नीको बिचमा, अझ बाइबलमा त के छ भने उनीहरू एउटै शरीर हुन्छन् होइन, एउटै शरीर। यहाँनिर के लेख्छ? अथवा यस्ता कुनै कुरा नभएको तेजस्वी मण्डली आफै कहाँ प्रस्तुत गर्न सकुन्, त्यो चाहिँ पवित्र निष्कोट होस्। त्यसले पतिको पत्नीप्रतिको जिम्मेवारीमा के हुन्छ? पत्नी पवित्र निष्कोट हुने कुरामा योगदान गर्नु पर्यो नि, पत्नीलाई सुधार्ने कुरामा सुधार्नु पर्यो नि, वचनमा सत्यतामा बढाउने कुरामा बढाउनु पर्यो नि। पत्नीले जे जे भन्छ त्यही त्यही गरेर जानु परेन नि होइन। कसै कसैको पत्नी चाहिँ डिमान्डिङ हुन्छ, गहना मात्रै लाउने होइन, मेरो चाहिँ त्यति जरुरी छैन, तर सबैको त्यस्तो हुँदैन होइन। कसै कसैको चाहिँ नयाँ नयाँ फोन किनेर श्रीमतीलाई दिनुपर्छ, म त आफै राख्ने नयाँ फोन, घमण्डी नै होला हुन्छ होइन त्यो पनि, तर मलाई इन्ट्रेस्ट लाग्छ त्यसैले हो होइन। त्यो एनिवे आफ्नो आफ्नो कुरा हो, कसैलाई विरोध छैन। तर मुख्य यहाँनिर चाहिँ के छ भने परमेश्वरप्रति हाम्रो जिम्मेवारीको कुरा छ, त्यसैले यो ख्यालख्यालको कुरा होइन, परमेश्वरको कुरामा हामी कसरी भन्ने कुरा छ। त्यसैले यहाँनिर के छ 28 पदमा, यो पति पतिलाई चाहिँ हामीले कति पददेखि हेर्नु 25 देखि 33 होइन, पतिलाई भनेको कुरा छ त्यसमा चाहिँ यहाँ के छ? त्यसरी नै पतिले पनि आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैँ प्रेम गर्नुपर्छ। अर्को पोइन्ट आएन, पत्नीलाई चाहिँ ख्रिस्टले चर्चलाई प्रेम गरेको जस्तो एउटा पोइन्ट भयो। त्यसपछि त्यहाँ त अहिले भर्खरै हेऱ्यौँ कि चर्चले येशुप्रभुलाई के गर्नु, येशुप्रभुले चर्चलाई के गर्नुहुन्छ, उनीहरूलाई त पवित्र एकदम परिपक्वतामा पवित्रतामा, यहाँ अर्को चाहिँ आफ्नै शरीरलाई प्रेम गरेको जस्तै, आफ्नो शरीरलाई त घृणा गर्दैन, आफ्नो शरीरलाई त सफा राख्छ, आफ्नो शरीरलाई त थिचुमिचु गर्दैन होइन, दासत्व भएको मन पर्दैन। त्यस कारण यो अर्को पोइन्ट छ, आफ्नै पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ। अनि यहाँनिर अर्को पनि पद छ यहाँ, किनकि कुनै मानिसले कहिल्यै आफ्नो शरीरलाई घृणा गर्दैन तर त्यसको कदर गरेर पालन पोषण गर्छ, जसरी ख्रिस्टले पनि आफ्नो मण्डलीको निम्ति गर्नुहुन्छ। त्यसैले यो पति र पत्नी अधीनमा र यो प्रेमको कुरा गर्दै गर्दाखेरि धेरै गहिरो कुरा छ, यो विरोध गर्ने कुरा छैन, यो परमेश्वरको रहस्य हो। हामीले परमेश्वरको अनुग्रह र पवित्र आत्माको शक्ति माग्नुपर्छ, जसले गर्दा हामी परमेश्वरको इच्छा अनुसार गर्न सक्छौँ, किनभने उहाँको शरीरको अङ्ग हो हामीहरू, होइन? एफिसी 5:30 त्यो लेखेको छ। अनि यसकारण मानिसले आफ्नो आमा बाबुलाई छोडेर आफ्नो पत्नीसँग मिलिरहन्छ र ती दुवै एकै शरीर हुनेछन्। त्यसैले यो पति र पत्नीको बिचमा, परिवारमा जुन चाहिँ एकता हुनुपर्ने, सम्बन्ध हुनुपर्ने कुरा छ, धेरै गहिरो कुरा छ। त्यसैले हामीले खालि यो पतिको अधीनमा बस्ने, पतिको अधीनमा, त्यो स्वास्नी मान्छेलाई सुन्नु पनि मन लाग्दैन होला त्यो, तर त्यो मात्रै मुख्य पोइन्ट होइन। पतिले गर्नुपर्ने जिम्मेवारी तपाईँले धेरै हेर्नुभयो, मलाई लाग्छ हामीले यो अझै पढ्नुपर्छ। आज मसँग समय नभएर तपाईँलाई सबै कुरा भन्न सकिनँ, होइन? अनि अर्को हो 32-33 के छ, यो एउटा गम्भीर रहस्य हो। देख्नुभयो यो पति र पत्नीको बिचको कसरी एकअर्कामा गर्ने भनेर जो वचनमा छ, यो गम्भीर रहस्य हो। अनि यो कुरा म ख्रिस्ट र मण्डलीको सम्बन्धमा बोल्दछु, जे भए पनि तिमीहरू हरेकले आफ्नो पत्नीलाई आफैलाई झैँ प्रेम गर र पत्नीले पनि आफ्नो पतिको आदर गर। ल, आदर गर्ने कुरा अझै रहेछ। कहिलेकाहीँ मैले देखेको छु पतिलाई पत्नीले आदर गर्दैन, त्यो पाप हो, परमेश्वरको विरुद्धमा हो। जब मान्छेले परमेश्वरको वचन पालन गर्दैन, परमेश्वरको वचन पालन नगर्नु पाप हो, परमेश्वरको विरुद्धमा है, पतिको विरुद्धमा होइन मात्र होइन। त्यस कारण त्यो कुरो हामीले धेरै होसियारी हुनुपर्ने कुरा हो। अब हामी छोराछोरीको बारेमा अलिकति हेरेर सिद्धाउँछौँ। छोराछोरीको बारेमा यहाँनिर के छ भनेदेखि, छोराछोरीको बारेमा चाहिँ एफिसी 6:1-3 छोराछोरी हो प्रभुमा आफ्ना आमा बाबुको आज्ञा पालन गर, किनकि यो उचित हो, आफ्नो बुबा र आमाको मान गर। अनि यहाँनिर एउटा के छ भने, जो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो, भनेको चाहिँ छोराछोरीले आमा बाउको आज्ञा पालन गर्नु, आमा बाउलाई मान आदर गर्नु चाहिँ प्रतिज्ञाको पहिलो आज्ञा हो। त्यसो गर्दाखेरि तिमीहरूलाई भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायु हो। त्यसैले छोराछोरीले परमेश्वरबाट आशिष पाउँछ, उन्नति हुन्छ, भलाइ हुन्छ र दीर्घायु उमेर पाउँछ जब उनीहरूले आमा बाउको आज्ञा पालन गर्छ। अब तपाईँ आमा बाबुहरूको लागि अलिकति म भन्छु, यहाँ के छ भनेदेखि, हामीले छोराछोरीलाई आज्ञा पालन गर्न सिकाउनु पर्छ। जब आमा बाउले भने जस्तो मानेन भने उसले, तपाईँले के गर्नुहुन्छ, छोराछोरीलाई आज्ञा पालन सिकाउनु भएन भने उनीहरूलाई परमेश्वरले दिने आशिष जुन यहाँ छ नि, दीर्घायु हुने र भलो, उनीहरूको जीवनमा आशिष हुने कुरा, तपाईँले त्यो लुट दिनुहुन्छ, त्यो हराइदिनुहुन्छ, त्यो उनीहरूबाट आउँदैन, उनीहरूबाट खोसिन्छ। बुझ्नुहुन्छ कति ठुलो कुरा हो, किनभने आमा बाउको आज्ञा पालन नगर्नु चाहिँ परमेश्वरको विरुद्धमा पाप हो। सो कहिलेकाहीँ छोराछोरीले, अनि त्यही कारणले तपाईँलाई म अलिकति के भन्छु भने, यो पाप गर्नेहरूको लागि जुन प्रकारले तपाईँहरू, मैले हामी आफैले पनि केही गर्छौँ होला, त्यो पाप भन्ने क्लियर नभए पनि जब गल्ती देखिन्छ, हामीले कसैलाई नराम्रो वचन अनुसार जे भनेछ त्योभन्दा फरक भयो भने त गल्ती हुन्छ नि, त त्यो पाप हुन्छ, त्यो पापलाई डिल गर्ने तरिका हुनुपर्छ। त्यस कारणले छोराछोरीलाई आज्ञा पालन गर्न सिकाउँदाखेरि के हुन्छ भने, उनीहरूलाई धेरै जस्तो क्रिस्चियनहरूको चलन के हुन्छ भने, बच्चाहरूले जब गल्ती गर्छ एउटा कुनामा लगेर परमेश्वरको अगाडि पश्चाताप गर्न लगाउँछ, छेउ माग्न लगाउँछ, प्रभु तपाईँले, तपाईँको विरुद्धमा मैले पाप गरेँ, तपाईँ मेरो पापलाई संसारमा आएर मर्नुभयो, मलाई जीवन दिनुभयो, अब मैले तपाईँको मार्गमा हिँड्नुपर्ने, तपाईँको आज्ञा पालन गर्नुपर्ने, मैले आमा बाउको आज्ञा नमानेर तपाईँको विरुद्धमा पाप गरेँ, मलाई क्षमा दिनुहोस्। यो सिकाउनु पर्यो सानैदेखि, तपाईँले सानैदेखि छोराछोरीलाई यो सिकाउनु भएन भने तपाईँले परमेश्वरमा केही सहायता गर्नुहुन्न, वचनमा छ नि। अनि दोस्रो कुरो, तिनीहरूले तपाईँसँग छेउ माग्नु पर्यो, यो तपाईँले नगरेको छ भने उनीहरूमा यो पाप र धार्मिकताको केही कन्सेप्ट नै आउँदैन। व्यवस्था बाइबलमा किन दिएको छ, मान्छेले पालन त गर्न सकेन तर व्यवस्था दिएको छ ताकि मान्छेले आफ्नो पाप जान्न सकोस् र पश्चाताप गर्न सकोस्। उनीहरूलाई व्यवस्थाको बारेमा, उनीहरूलाई बाइबलको बारेमा, परमेश्वरको आज्ञाको बारेमा सिकाउनु पर्यो, अनि आज्ञा पालन गरेन भने परमेश्वरको विरुद्धमा पाप भएको कुरा सिकाउनु पर्यो सानैदेखि, अनि क्षमा गर्ने कुरा सिकाउनु पर्यो। जब तपाईँले ती सबै कुरा गर्नुहुन्छ, उसलाई परमेश्वरको आशिषको लागि ढोका खोल्नुहुन्छ। त्यस कारण तपाईँको छोराछोरी कोही परमेश्वरमा, आमा बाउको आज्ञामा छैनन् भनेदेखि उनीहरूमा परमेश्वरको आशिष आउँदैन, यो ठुलो ठुलो कुरा हो। त्यस कारणले यो कुरो तपाईँले सानैदेखि सिकाउनु पर्यो, छोराछोरीलाई सही प्रकारले हुर्काउने कुरा होइन, परमेश्वरको तरिकाबाट आमा बाबुले खेल्नुपर्ने भूमिका, छोराछोरीहरूले चाहिँ आमा बाबुको आज्ञा पक्का पालन गर्नै पर्ने हुन्छ। त्यसकारण त्यो कुरो हामीले विचार गर्नु पर्यो। अर्को कुरा मैले तपाईँलाई भर्खरै भने, यो पापको सम्बन्धमा, पश्चातापको सम्बन्धमा हाम्रो जीवनमा पनि क्लियर हुनुपर्छ। तपाईँले सम्झेर कसैको विरुद्धमा कसैलाई चित्त दुखाउने गरी कसैको बारेमा कहिल्यै कसैले तपाईँबाट चित्त दुखाएको छ भने तपाईँलाई कहिले पनि लागेको छैन तपाईँको गल्ती होइन, तर चित्त दुखाएको छ अथवा उसले नै पहिला गरेर तपाईँले गर्नुभयो, थाहा छ परमेश्वरको वचन अनुसार तपाईँ आज्ञाकारी हुनलाई के गर्नुपर्छ, त्यो मान्छेसँग गएर तपाईँको आफ्नो तर्फबाट छेउ माग्नुपर्छ, परमेश्वरसँग छेउ माग्नुपर्छ। त्यसपछि तपाईँ क्लियर, उसले क्षमा दियोस् नदियोस्, ऊ सुध्रियोस् नसुध्रियोस्, ऊ खाल्टामै होस्, तर तपाईँ र मैले पश्चाताप गर्नुपर्छ, क्षमा माग्नुपर्छ, हामीले पापलाई टोटली डिल गर्नुपर्छ। त्यस्तै नानीहरूलाई त्यही कुरा सानैदेखि सिकाउनु पर्छ अनि हाम्रो जीवनमा आशिष हुन्छ। आज्ञा पालन गर्नेले चाहिँ परमेश्वरको आशिषको पहिलो प्रतिज्ञा यहाँ लेखेको छ नि, पहिलो प्रतिज्ञा, प्रतिज्ञा सहितको पहिलो आज्ञा चाहिँ के हो, आमा बाबुको आज्ञा पालन गर्दा परमेश्वरको आशिष छोराछोरीमा आउँछ, तर आज्ञा पालन नगर्दाखेरि आउँदैन। सानैदेखि घुँडा टेकेर उनीहरूलाई पश्चाताप गर्न सिकाउनु पर्छ, तर तपाईँको जीवनमा उनीहरूले पश्चाताप गरेको देख्नुपर्छ। तपाईँले कहिलेकाहीँ छोराछोरीलाई चाहिँ अर्कै कुरा सिकाउनुहुन्छ, तपाईँलाई मन नपरेका मान्छेको बारेमा रङ कुरा गरेर तिनीहरूको बारेमा विश्वास नदिलाउन सिकाउनुहुन्छ, पाप हो। छोराछोरी आफैलाई परमेश्वरले ज्ञान बुद्धि दिनुहुन्छ, तर तपाईँ र मैले छोराछोरीलाई अर्कै कन्सेप्टमा हुर्काउन थाल्यो भने तपाईँ पनि शैतानकै हतियारमा पर्नुहुन्छ। त्यसकारणले हामीले हाम्रो छोराछोरीलाई चाहे जोसुकै होस् आदर गर्न सिकाउनुपर्छ। कहिल्यै खराबीमा हामीले उदाहरण बन्नु हुँदैन, अनि मैले धेरै मान्छेको जीवनमा देखाएको छु उनीहरूको जीवनमा खराबी र बाहिरी भित्री सबै मिसिया छ, त्यो मिसिया मान्छे कहिले पनि परमेश्वरको राज्यमा सही प्रकारको हुँदैन। यो कुरो तपाईँले थाहा पाउनुपर्छ, किनभने प्रभु येशूले हो चाहिँ हो, होइन नै होइन भनेको चाहिँ त्यही हो। हाम्रो वचन पालन गर्ने कुरामा हामी समर्पित हुनै पर्छ, त्यसैले प्रभुको विरुद्धमा पाप हो होइन। दोस्रो कुरा, आमा बाबुको विरुद्धमा पनि पाप हुन्छ, त्यसैले आज्ञा पालन छोराछोरीको सम्बन्धमा तपाईँलाई मैले अलिकति भने, यो शिक्षा सायद धेरै मान्छेलाई थाहा पनि छैन, किनभने यो छोराछोरी हुर्काउने बारेमा शिक्षा दिने चलन छैन। सानो ठुलो जे गल्ती गर्छ आमा बाबुले भने मान्दैन, सानैदेखि तपाईँले उसलाई परमेश्वरको अगाडि छेउ माग्ने र तपाईँसँग छेउ माग्ने सिकाउनु पर्छ, प्रार्थना गर्न सिकाउनु पर्छ। तपाईँले सिकाएन भने उसले परमेश्वरको विरुद्धमा कहिल्यै पनि जान्दैन कि उसले परमेश्वरको अगाडि पाप चाहिँ एकदम खतरनाक कुरा हो। त्यसैले आज्ञा पालन गर्ने सिकाउने जिम्मेवारी आमा बाबुको छ, प्रभु येशूको विरुद्धमा उनीहरूले पाप गरेको हुन्छ नत्र। यस्तो शिक्षाले उनीहरूको हृदय छुन्छ, जब तपाईँले त्यस्ता कुराहरू सिकाउनुहुन्छ उनीहरूको हृदय छुन्छ, पवित्र आत्माले काम गर्नुहुन्छ सानै उमेरदेखि, अनि सबै कुरामा आज्ञाकारिता र परमेश्वरको धार्मिकतामा खडा हुने व्यक्ति भन्नुहुन्छ। परिवारमा परमेश्वरको इच्छा के हो भन्ने कुरामा चाहिँ हामी एक दुईवटा पद कलसीबाट पढ्नेछौँ, त्यसपछि सिद्धिन्छ। पहिलो के अरे कलसी 3:18, हे पत्नीहरू हो, प्रभुको दृष्टिमा सुहाउँदो गरी तिमीहरू आफ्ना पतिको अधीनमा बस। परमेश्वरको दृष्टिमा भनेको छ यहाँ, अधीनमा बस्ने कुरा फेरि पनि छ, त्यसको बारेमा धेरै कुरा नगरौँ। हे पति हो, आफ्ना आफ्नी पत्नीहरूलाई प्रेम गर, तिमीहरू कठोर नबन। अब यहाँनिर यो यसको बारेमा एक्सप्लेन गर्ने मसँग समय छैन, कहिलेकाहीँ ठुस्किने भन्छ नि अङ्ग्रेजीमा रिजेन्टमेन्ट भन्छ, मैले धेरै जस्तो सम्बन्ध के देख्छु भने मान्छेहरूको तरिका, उसले भने जस्तो पतिले पत्नीबाट बेखुसी भयो भनेदेखि ठुस्स पर नबोल्ने अनि ठुस्स पर्ने खाना पनि नखाने, त्यसलाई अङ्ग्रेजीमा रिजेन्टमेन्ट भन्छ, यो कठोर हो, त्यो कहिले हुनु हुँदैन, हामी क्लियर हुनुपर्छ। मलाई चाहिँ यो रिजेन्टमेन्ट आउँदैन, त्यसैले मसँग कोही बोलेन भने उसँग बोल्ने हो, तर उसलाई गालेर पछि मसँग आओस् त्यसरी बस्दिन, त्यस्तो काम म गर्दिनँ, किन म परमेश्वरमा भरोसा गर्छु। त्यसैले कहिलेकाहीँ संसारको तरिका हामीले लिनु हुँदैन, कठोर नबन्ने कुरा होइन, रिजेन्ट नहुने कुरा। पतिहरू पत्नीबाट रिजेन्ट हुनु हुँदैन, प्रेमी हुनु पर्यो, मद्दत गर्ने हुनु पर्यो। के प्रभु येशू हामीसँग रिजेन्ट हुनुहुन्छ र? हामी त दैनिक रूपमा कति पाप गर्छौँ गर्छौँ, हामी पवित्र छौँ र, तर दिनदिनै प्रभुले हामीलाई क्षमा दिनुहुन्छ, जानी जानी क्षमा दिनुहुन्छ र हामीलाई पवित्र बनाउँदै लानुहुन्छ। एक दिन येशू जस्तै हामी हुन सक्छौँ, हामीले त्यही अनुग्रहलाई विचार गरेर परमेश्वरमा हामी समर्पित, अनि यहाँनिर छोरा छोरीहरूले हरेक कुरामा आफ्ना बाबु आमाका आज्ञाहरू पालन गर, किनकि यसले परमेश्वरलाई प्रसन्न तुलाउँछ। छोराछोरीले आज्ञा पालन गर्दा चाहिँ परमेश्वर प्रसन्न भएर उनीहरूलाई आशिष दिनुहुन्छ। अघि हामीले हेरेको थियौँ उनीहरूको उमेर पनि लामो आयु पाउँछ, बाबुआमाको आज्ञा पालन गर्ने लामो आयु पाउँछ भन्ने कुरा पनि हामीले हेर्छौँ। त्यसकारणले तर त्यो सिकाउने जिम्मा आमा बाउको, मैले अघि सुरुमै भनिसकेँ, छोराछोरीलाई पापको कन्सेप्ट, क्षमाको कन्सेप्ट सानैदेखि सिकाउनु पर्छ। त्यो कहिले पनि तपाईँ ओभरलुक नगर्नुहोस्, कहिले नगर्नुहोस्। तपाईँकै जीवनमा जुन कुरो गलत छ त्यो कुरो गलतलाई फाल्ने कुरा चाहिँ सिक्नुपर्छ। हे बाबुहरू हो, आफ्ना छोराछोरीलाई रिस नउठाओ, नत्र त तिमीहरू निरुत्साह होलान्। अनि अङ्ग्रेजीमा ओभर करेक्सन भन्छ। ओभर करेक्सन भनेको चाहिँ बढ्ता कडा गर्ने, बढ्ता कचकच गर्ने, काम लाग्दैन, काम लाग्दैन। तपाईँले परमेश्वरको आत्माको अगुवाई चाहियो त्यहाँ। कोही कोही मान्छे हुन्छ नि जतिखेर पनि प्रिन्सिपल सिकाएको छैन, कहिलेकाहीँ माया पनि गर्दैन, कहिले नजिकबाट उनीहरूसँग कुरा गर्दैन, तर जहिले पनि त्यो छडी मात्रै लिएर बस्छ, काम लाग्दैन। मान्छेसँग सम्बन्ध विकास गर्नु पऱ्यो, उनीहरूसँग नजिक हुन सिक्नु पऱ्यो। त्यस कारणले त्यो सबै कुराद्वारा चाहिँ हामीले सहायता गर्नु पऱ्यो। त्यो यस्तो शिक्षाले चाहिँ मानिसहरूको हृदय छुन्छ भनेर हामीले हेऱ्यौँ। त्यसैले पति र पत्नीको आत्मा एकअर्कामा रक्षक हुन्छ, त्यो कुरा हामीले हेऱ्यौँ। त्यसैले परमेश्वरको योजना अनुसारको विवाहमा चाहिँ पति र पत्नीको बिचमा, अघि हामीले एफिसीमा हेरेको थियौँ, एउटै शरीर हुने कुरा हामीले हेरिराखेको थियौँ। त्यस कारणले परमेश्वरको आत्मामा जब हामी हिँड्छौँ तब हामी यो सही प्रकारले गर्न सक्छौँ। त्यसैले यो छोराछोरीलाई हुर्काउने सम्बन्धी कुरामा त धेरै कुरा सिक्नु छ हामी, किन उनीहरूको अगाडि तपाईँले कुनै कुरा गलत गरेको देख्यो भने उनीहरूले कहिल्यै सही गर्दैन, किनभने उनीहरूले त तपाईँको बोलीभन्दा तपाईँको जीवन देख्छ नि त। तपाईँले अरू मान्छेलाई कस्तो ट्रिट गर्नुहुन्छ, घरमा त्यो मान्छेको कुरा कसरी काट्नुहुन्छ, यो सबै कुराले मान्छेको विवेकमा काम गर्छ। त्यसैले तपाईँको कुरा तपाईँको छोराछोरीले सुन्दाखेरि सबैलाई परमेश्वरको वचनमा र परमेश्वरलाई ग्रहण योग्य, परमेश्वरलाई महिमा हुने भित्र मात्रै पर्नुपर्छ। बुझ्नुहुन्छ कुरा? त्यति सिरियसली हामी हुँदैनौँ, हामी त एकदम रिल्याक्स रिल्याक्स हुन्छ, तर परमेश्वरको वचन तपाईँमा भिज्नु पर्यो, वचनले तपाईँ र म भरिनु पर्यो। हाम्रो छोराछोरीहरूले हाम्रो जीवनमा जे बोली छ त्यही जीवन देख्नु पऱ्यो। हामीले मिस्टेक गर्छौँ तर इमान्दारता पश्चाताप देख्नु पऱ्यो। परमेश्वरमा उनीहरूलाई हामी उत्साह दिन्छौँ। त्यसरी हामीले जब गल्ती गर्छौँ हामीले पनि क्षमा मागेपछि के हुन्छ, उनीहरूले सिक्छ, अनि हामी जहिले पनि पवित्रताको जीवन, हर हिसाबले पवित्र सोच उनीहरूले देख्नु पऱ्यो। सबै मान्छेको बारेमा एउटै सोच हुनु पऱ्यो। कोही कोही मान्छेहरू हुन्छ नि आफ्नो शत्रुहरूको बारेमा चाहिँ छोराछोरीलाई छुट्टै कुरा सिकाउने, अनि छोराछोरीले पनि तिनीहरूलाई शत्रुता गर्छ, त्यो गलत हो। तपाईँले कहिल्यै त्यस्तो छोराछोरीलाई सिकाउनु हुँदैन। तपाईँले परमेश्वरको सिद्धान्त सिकाउनुपर्छ, परमेश्वरको पवित्रता सिकाउनुपर्छ। त्यसैले क्रिस्चियन जीवन, क्रिस्चियन हुने कुरा धेरै फरक छ संसारको भन्दा। तपाईँ र म परमेश्वरमा हो, परमेश्वरले सबैलाई समझ दिनुहुन्छ परमेश्वरको धार्मिकतामा जिउनलाई। त्यसैले हामी परमेश्वरका छोराछोरी हौँ भने हामीमा परमेश्वरको चरित्र बन्दै जानुपर्छ। हुन्छ, आज यति। परमेश्वर अलिक ढिला पनि भयो।